الحمد لله، الحمد لله رب العالمين، والصلاة والسلام على محمد الأمين. فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. واتین و حضرات، ہم سورہ بنی اسرائیل کی آیت 83-84 کا مطالعہ کر رہے ہیں. اس سے پیچھے سورہ کے مخاطبین کو توجہ دلائی گئی کہ وہ اگر قرآن کو اپنے تعصبات سے بالاتر ہو کر دیکھتے تو اس کی قدر پہچانتے، اس لیے کہ جو لوگ اللہ کی اس نعمت کی قدر کرتے ہیں، یہ ان کے دلوں میں جو روگ پیدا ہو جاتے ہیں ان کے لیے شفا ہے، اور نتیجے کے لحاظ سے اللہ کی رحمت ہے. انسان کو جو جسمانی بیماریاں لاحق ہوتی ہیں ان کے بارے میں اگر اس کو پتہ چلے کہ اس کا کوئی علاج دریافت ہو گیا ہے تو یہ انتہائی خوشی کی خبر ہوتی ہے. اللہ کی کتاب قرآن مجید انسان کے نفس کو، انسان کے علم کو، انسان کے فہم کو، انسان کی بصیرت کو، اور اس دنیا کے بارے میں انسان کے فیصلوں کو جو روگ لگ جاتے ہیں ان کے لیے شفا کی حیثیت سے نازل ہوا ہے. اور جس طرح کے عربی محاورہ ہے کہ شفا کے لیے ضروری ہے کہ آدمی آگے بڑھ کے قائل بن جائے، وہ سوال کرے، پوچھے، جاننے کی سعی کرے کہ میرے اندر اگر یہ مسئلہ پیدا ہو رہا ہے، یا میں علم کی اس الجھن کو حل نہیں کر پا رہا، یا میرے عمل کی میرے علم سے مطابقت نہیں پیدا ہو رہی، یا میں اپنی زندگی کا مقصد متعین کرنے میں غلطی کر رہا ہوں، تو کیا ان الجھنوں کا کوئی حل ہے؟ وہ یہ دیکھے گا کہ اس آسمان کے نیچے اور اس زمین کے اوپر تنہا یہی کتاب ہے جو ان سب سوالوں کا ایک واضح جواب بھی دیتی ہے اور ان ساری بیماریوں کا علاج بھی کرتی ہے. اس پہلو سے قرآن کو یہاں شفا کہا ہے. وَنُنَزِّلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ لِلْمُؤْمِنِينَ. اور شفا کے لیے طلب ضروری ہے. انسان کو شفا جہاں سے بھی حاصل ہو سکتی ہو، وہ تو اللہ کا کیا ہوا اہتمام ہے. اس نے کتاب کی صورت میں کر دیا، معالجین کی صورت میں کر دیا، پیغمبروں کی صورت میں کر دیا، علماء کی صورت میں کر دیا، لیکن اس سے فائدہ کون اٹھائے گا؟ وہی جس کے بارے میں قرآن میں کہا گیا کہ جا بقلب منیب، وہ آئے گا، پوچھے گا، جاننا چاہے گا، سمجھنا چاہے گا، تو یہ اس کے لیے شفا بنے گی. تو فرمایا کہ اگر انسان کے رویے میں خرابی پیدا ہو جائے تو اس وقت تو یہ قرآن ایک تاریخ بن چکا ہے، اور ہمارے لیے جس طرح یہ ایک غیر معمولی نعمت کے طور پر میراث میں منتقل ہو رہا ہے، باقی دنیا کے لیے بھی ایک خدائی اعلان ہے. تصور کیجئے، جب یہ آسمان سے اتر رہا تھا، اللہ کا پیغمبر موجود تھا، لوگوں کے درمیان موجود تھا، ایک لمبا عرصہ، 22-23 سال کا عرصہ پیغمبر نے لوگوں کے درمیان میں گزارا ہے، اپنی قوم کے درمیان، ایک چھوٹی سی بستی میں، 10-12 سال ایک جگہ، اور پھر بھی کچھ زیادہ دور نہیں. تاہم جو سمجھنا چاہتے تھے ان کے لیے شفا بھی بنا اور رحمت بھی، اور جن کو یہ زحمت کرنے کی ضرورت محسوس نہیں ہوئی ان پر تبصرہ کیا ہے کہ وَلَا يَزِيدُ الظَّالِمِينَ إِلَّا خَسَارًا. وہ جو اپنی جان پر ظلم ڈھانے کا فیصلہ کر بیٹھے ہیں، انہوں نے अपने मर्ज के साथ जीने ही का फैसला कर रखा है, उनके लिए ये खसारे में इजाफे का बायस बनता है। हर बात उनकी उलझन में इजाफे का बायस बनती है। हर सूरा, हर आयत जब नाजिल होती है, उनके लिए नए सवालात पैदा कर देती है, इसलिए कि वो अपने तासुबात को छोड़कर हकीकी साइल बन के कभी रजू ही नहीं करते। वला यजीदु ज़ालिमीना इल्ला खसारा। अब ये बताया है कि इंसान के अंदर ये चीज़ कैसे पैदा होती है, यानी होना तो ये चाहिए कि अगर मंतकी सुगरा कुबरा कायम किया जाए, होना तो ये चाहिए कि ये इत्तला मिल चुकी कि इतनी बड़ी नेमत आसमान से नाजिल हो रही है। चलिए अभी आपको इत्मीनान नहीं है कि ये खुदा की किताब है या नहीं, लेकिन ये ऐलान, तन्हा ये ऐलान ही सब काम छोड़कर इस तरफ मतवज्जे होने का तकाजा करता है। इंसान क्यों मतवज्जे नहीं हुआ? इस वक्त भी दुनिया में मौजूद है, लोगों के जहन में सवालात पैदा होते हैं, एतराज़ात पैदा होते हैं। इस वक्त करोड़ों की तादाद, अरबों की तादाद में लोग हैं। ये तलब क्यों नहीं पैदा होती कि अल्लाह की किताब दुनिया में मौजूद है, हम तालिब इल्म की तरह इसकी तरफ तवज्जो करते हैं? इसकी नफ्सियाती वजह बताइए। वजह तो बहुत सी होती हैं। मैंने ये अर्ज़ किया है कि कबूल हक में या हक की तरफ रजू में या अपनी उलझनों को हल करने में जो रुकावटें इंसान ख़ुद पैदा कर लेता है, उनकी फहरिस्त अगर तरतीब दी जाए तो वो दसियों तक पहुँचती है। कुरान जगह जगह उनकी तरफ इशारा करता है। तो यहाँ ये बयान किया है कि इंसान का मामला ये है कि जब कोई नेमत उसके करीब उसको मयस्सर होती है, दौलत है, इक्तदार है, इल्म है, कोई भी चीज़ है, ये मालूम नहीं क्यों उसके ऊपर ये अजीब सूरत हाल तारी हो जाती है कि वह एराज़ का रवैया अख्तियार कर लेता है। यानी बजाय इसके कि वो लपके जाए अल्लाह की किताब के सामने, अल्लाह के पैगंबर के सामने अपनी उलझने पेश करे, एक लम्हा भी इसके लिए ज़ाय ना होने दे, वो नेमत की कदर नहीं करता। बारह आपने सुना होगा ये मुहावरा है कि कदरे नेमत बाद जवाल। जब नेमत छिन जाती है तो फिर लोग कहते हैं अच्छा अम्मा होती, अच्छा अब्बा होते, अच्छा फलां शख्सियत होती, फलां उस्ताद होते। लेकिन जब हासिल होती है नेमत तो इंसान का अमूमी रवैया उससे एराज़ का होता है। वो दुनिया जहान की चीज़ों की तरफ रुजू करेगा, उसी नेमत से गुरेज करके बैठा रहेगा। वरना ये हकीकत है कि अल्लाह की किताब सब अमराज के लिए शफा है। तो देखिए इसके ऊपर कैसे उंगली रखी है। वैज़ा नमना अलल इंसानी आ रज़ा व ना बेजाने बही। इंसान का मामला ये है कि जब हम उसको नेमत अता करते हैं तो वो एराज़ करता और पहलू बदल लेता है। यानी उस वक्त कभी कदर अफजाई के लिए तैयार नहीं होता, जाने के बाद हाथ मलता रहता है, लेकिन कभी इस्तफादे के लिए, कभी उलझने दूर करने के लिए, कभी अपना जहन लेकर इस किताब की बारगाह में हाजिर नहीं होता। ये उस वक्त की सूरत हाल पर तबसरा है कि तुम्हारे अंदर, तुम्हारी बस्ती में हमने एक शख्स का तुम में से इंतखाब किया है, तुम्हारी ज़ुबान में गुफ्तगू कर रहा है, तुम तक खुदा का पैगाम पहुंचा रहा है। दो कदम उठाओ तो उसका दरवाज़ा है, दस्तक दे के उससे बात कर सकते हो। कुरान मजीद ने दूसरी जगह कहा है कि इस वक्त तो, यानी जब कुरान नाजिल हो रहा है, इस वक्त तो हम आसमान पर पूरी तवज्जो से बैठे हुए हैं कि पूछो क्या पूछना है। कोई पूछता ही नहीं, हम तो मायल बकरम है, कोई साइल ही नहीं। तो बयान किया ना कि इनसे कहो कि इज़ा साला का इबादी अन्नी फ़इन्नी करीब। इस वक्त तो मैं सुनने के लिए बैठा हूँ। इस वक्त तुम सवाल करोगे, उलझन पेश करोगे, इस कुरान मजीद में दसियों आयात हैं जो अगर लोग सवाल ना पूछते तो ना नाजिल होती। वो ये सलून से नाजिल हुई हैं, लोग पूछते हैं, लोग ये सवाल करते हैं, उनको ये उलझन दरपेश है, वो ये बात नहीं समझ पा रहे, वो ये नतीजा नहीं निकाल पा रहे। तो उसी के बारे में कहा कि जब मेरे बंदे मेरे किसी मामले में कोई सवाल करते हैं, मेरी सिफात, मेरी ज़ात, मेरे अहकाम, मेरी शरीयत, इनसे कहो इस वक्त तो मैं बिल्कुल करीब हूँ, सुन रहा हूँ, पैगंबर के ज़रिए से जवाब दे रहा हूँ। उजीब दावत दाई दादान, जब कोई सवाल करने वाला सवाल करता है तो मैं उसका जवाब देता हूँ, इनसे कहो मुझसे पूछो। लेकिन लोग उस नेमत की कदर करने की बजाय एराज करके और पहलू बदल के बैठे होते हैं। ये एराज करके और पहलू बदल के बैठना है जो खसारे में इजाफा करता चला जाता है और इंसान को शफा से दूर करता चला जाता है। फरमाया कि नेमत मौजूद है लेकिन इंसान को क्या करें, उसका मामला ही यही है कि जब हम उसको नेमत अता करते हैं तो वह एराज करता और पहलू बदल लेता है। इस पर मैंने लिखा है, पहलू बदल लेना एराज की तस्वीर है, यानी एराज करता है कि बाद जो कहा कि पहलू बदल लेता है, तो ये जो सूरत हाल आदमी की है, यानी पैगंबर पास है, कुरान नाजिल हो रहा है, खुदा की किताब मौजूद है, लेकिन एराज करके बैठे हैं, तो उसकी तस्वीर है, जिसके लिए आयत में ना बेजानबी के अल्फाज आए हैं। और ये एराज है कि जो पहले सवाल को अपनी जगह रखता है, फिर इश्काल को ज़रा मजबूत करता है, फिर कुछ कांटे उगाता है, इसका आखिरी नतीजा क्या होता है? नफ़रत, बेजारी और गुरूर व तकब्बुर। उसको बयान कर दिए, इनसे एराज में नफ़रत, बेजारी और गुरूर व तकब्बुर का अंदाज़ नुमाया होता है। इसको पहलू बदलने से, ना बेजानबी से ताबीर किया है। और फरमाया कि ये तो नेमत मिलने के बाद रवैया है, वैज़ा मस्सहु शर्रु काना यऊसा। और जब मुसीबत पहुंचती है, यानी नेमत छिन जाती है, तो फिर क्या होता है? यास ही यास, कहाँ जाऊँ, किससे पूछूँ, ये खुदा ने हमारे साथ क्या कर दिया, देखिए हमारे पास तो कोई ज़रिया ही बाकी नहीं रहा। तो ये सूरत हाल माल में, इकतदार में, दौलत में, इल्म में, हर चीज़ में ऐसे ही होती है। जब उसको मुसीबत पहुंचती है तो बिल्कुल मायूस हो जाता है, यानी फिर वो आया ज़माना कि खुदा का पैगंबर उठा लिया गया और सवालात पैदा हुए, तो देखिए क्या क्या मराहल पेश आ गए। हल करने वाले लोग मौजूद थे तो हल हुए, और जब नहीं हुए तो फिर हज़ारों की जानें गईं। तो ये नतीजा निकलता है जब इंसान के अंदर रजू का सच्चा दाइया ना हो। यहाँ ये यह आयत इसी सियाक में आई है, इनका हाल भी यही है, यानी इन्होंने भी असल में इस कुरान के मामले में यही एराज और पहलू बदलने का रवैया इख्तियार किया है। फिर क्या किया जाए? फरमाया कुल कुल्लुन यामलो अला शाकिलतिही, इसलिए कह दो कि हर एक अपने अपने तरीके पर अमल कर रहा है। हमने छोड़ दिया लोगों, अगर उन्होंने गलत रवैयों ही पर जीने का फैसला कर लिया है तो जिएंगे, क्या किया जा सकता है? हमने अपनी इस हिदायत के मामले में ये तरीका तो इख्तियार नहीं किया कि किसी को पकड़ कर ज़बरदस्ती मनवा लें। तो कुल कुल शाक यामल वाला शाकिला ही, हर शख्स का एक शाकिला होता है, वो अपनी शख्सियत के लिए एक तरीका इख्तियार कर लेता है। वो तरीका एक सच्चे तालिब इल्म का भी हो सकता है और वो तरीका एक मुतकब्बिर इंसान का भी हो सकता है। यानी हमें क्या ज़रूरत है पूछने की, और हम क्यों सवाल करें, और हम क्यों इस मामले, और हमसे बेहतर कौन जान सकता है, और हकायक हम पर जितने वाजे हैं किसी दूसरे पर कहाँ से वाजे हो जाएंगे। एक तालिब इल्म का रवैया होता है, वो बच्चों से भी सीखता है। उसके लिए सवाल खुदा की नेमत होती है, वो अपनी उलझनों के साथ 2 दिन भी नहीं गुजारता, जीता है। लेकिन बहरहाल इंसानों के सामने ये सारे हकायक वाजे होने के बावजूद लोग अपने लिए क्या तरीका इख्तियार करें, ये उन्हीं का फैसला होता। तो फरमा दिया कि चूंकि हमने इस दुनिया में लोगों को आज़ादी दी है, दीन के मामले में कोई जबर रवा नहीं रखा, वो जो तरीका अपने लिए इख्तियार कर रहे हैं, हम सिर्फ मुतनब्बे कर रहे हैं कि उसके नतीजे क्या निकलेंगे। तालिब इल्माना ज़ौक के साथ मामलात को समझेंगे, इल्म की उलझने हल करेंगे, अमल के मसाइल को देखेंगे, तदबीरों पर गुफ्तगू करेंगे और हर वक्त तबादला ख्याल जारी रखेंगे, तो खुदा उनके लिए वही रास्ते खोलेगा जो सच्चे तालिब इल्मों के लिए खुलते हैं। और अगर ये नहीं करेंगे तो फिर ठीक वही सूरत हाल पैदा हो जाएगी जो उनके खसारे में इजाफा करती चली जाएगी। और ये खसारा इल्म में भी होगा, ये अमल में भी होगा, ये नताइज में भी होगा, ये हर चीज़ में होगा, यहाँ तक कि खुदा के सामने भी क़यामत में खड़े होंगे तो اگرچہ وعدہ کیا گیا ہے کہ وہاں میں تمام اختلافات کا فیصلہ کر دوں گا، لیکن یہ کتنے افسوس کی بات ہوگی کہ وہ فیصلے جو دنیا میں کر لینے تھے وہ وہاں سنائے جائیں۔ تو اس کو بیان کیا اور فرمایا کہ کہہ دو کہ ہر ایک اپنے طریقے پر عمل کر رہا ہے، فربکم عالم ومن ہو واہدہ سبیلا، تو تمہارا پروردگار خوب جانتا ہے انہیں جو ٹھیک سیدھے راستے پر ہیں، یعنی تمہیں فکر کرنے کی ضرورت نہیں ہے، تم تو اپنا دامن پھیلا کے بیٹھے ہو، تمہارے ہاں تو دروازے کھلے ہیں، تم تو دعوت دے رہے ہو اور ہمارا پیغام پہنچا رہے ہو اور ہماری کتاب پڑھ کے سنا رہے ہو، تم تو ان کو قانون کی اور حکمت کی تعلیم دے رہے ہو، تمہارے معلم ہونے میں کوئی مسئلہ نہیں ہے، انہوں نے اگر طالب علمانہ رویہ اختیار نہیں کیا اور اپنے خسارے کا اہتمام کیا ہے تو یہ کر لیں، تمہارا کیا اس کے جواب میں رد عمل ہونا چاہیے؟ فرمایا یہ کہ موقف حق پر جمے رہو اور ان کا معاملہ اللہ کے حوالے کر دو۔ میں نے لکھا ہے یہ تفویض کی آیت ہے، وہ ہدایت فرمائی ہے کہ موقف حق پر جمے رہو اور ان کا معاملہ اللہ کے حوالے کر دو، وہ خوب جانتا ہے کہ تم میں سے کون سیدھے راستے پر ہے۔ ربکم عالم بمن ہو واہدہ سبیلا، تسلی دی ہے کہ ایسے موقعوں پر ہر شخص کو، ظاہر ہر شخص اپنے لیے ایک طرز عمل اختیار کر کے بیٹھا ہے، قریب ہے یا دور ہے، ہر ایک نے ایک طریقہ اختیار کر لیا ہے، یہی اس کی ہدایت اور یہی اس کی گمراہی کا باعث بن رہا ہے۔ بنیادی اصلاح بھی طریقے کی ہوتی ہے، رویے اور طریقے یہی خسارے کا باعث بنتے ہیں۔ علم کی غلطی اگر ایک طالب علم کو بھی لگ جاتی ہے تو وہ تو اس کے لیے اجر کا اور اللہ کے ہاں عنایتوں کا ذریعہ بن جاتی ہے، اس سے فرق نہیں پڑتا، رویے ہیں، اور یہ رویے ہیں کہ جو انسان کو حق سے دور کرتے چلے جاتے ہیں۔ اس پر تنبیہ فرماتے ہوئے تسلی دی ہے کہ تمہاری تعلیم میں کوئی خرابی نہیں ہے، تمہیں اپنا موقف جو کچھ ہے وہ بیان کرنا ہے، اس پر استقامت کے ساتھ جمے رہنا ہے، یہ فیصلہ اب اللہ ہی کرے گا کہ سیدھے راستے پر وہ ہے کہ جو ان کے دروازوں پر دستک دے کر ان تک حق پہنچا رہا ہے اور ہر وقت تیار بیٹھا ہوا ہے، یا یہ ہیں جو اعراض کر کے پہلو بدل کے اس متکبرانہ ذہنیت کے ساتھ معاملہ کر رہے ہیں اور ان کو اس کا احساس بھی نہیں ہے کہ کس خسارے میں اپنے آپ کو مبتلا کیے جا رہے ہیں۔ یہ تنبیہ درمیان میں آ گئی تھی، اس کے بعد پھر اب کچھ سوالوں کو لے لیا ہے۔ فرمایا وَيَسْأَلُونَكَ عَنِ الرُّوحِ، وہ تم سے روح کے متعلق پوچھتے ہیں، میں نے وضاحت کی ہے جو تم پر وحی کی جاتی ہے۔ ہمارے ہاں چونکہ روح کا لفظ ایک ہی معنی میں مستعمل ہو گیا اور وہ یونانی علمیات سے منتقل ہوا، قرآن مجید میں روح کا لفظ متعدد معنی کے لیے آتا ہے، ان میں سے ایک وحی بھی ہے، چنانچہ بعض جگہوں پر تو بالکل روح کے لفظ کو اسی طرح استعمال کیا ہے کہ اوحینا الیک روحنا، ہم نے اپنی وحی تمہاری طرف اتاری ہے۔ یہاں پر بھی سیاق و سباق سے بالکل واضح ہے کہ سوال وحی کے بارے میں ہے، یہ قرآن نازل ہو رہا ہے، چونکہ پیچھے قرآن ہی کا ذکر ہوا تو قرآن مجید کے بارے میں یہ بتایا ہے کہ قرآن کو دیکھنا اور قرآن کو سمجھنا اور یہ کہ اس کے اندر کیا ہدایت آئی ہے اور یہ کن پہلوؤں سے ہمارے لیے شفا ہے اور رحمت ہے، یہ موضوع نہیں بن رہا، یہ سوال ہے کہ اچھا یہ جو وحی آتی ہے اور جس کے ذریعے سے یہ دیا جاتا ہے، اس کی حقیقت کچھ کھلے تو اس پر غور کریں، تو اس ذیل میں یہ سوال پیدا ہوا۔ وہ تم سے روح کے متعلق پوچھتے ہیں جو تم پر وحی کی جاتی ہے، اس پر میں نے لکھا ہے آیت کے سیاق و سباق سے واضح ہے کہ روح کا لفظ یہاں وحی کے لیے استعمال ہوا ہے، اللہ تعالیٰ کی طرف سے جو چیزیں صادر ہوتی ہیں، یعنی بندوں کے لیے اللہ تعالیٰ کی طرف سے جو چیزیں صادر ہوتی ہیں ان کی حقیقت قرآن میں اسی لفظ سے بیان کی گئی ہے، یعنی امر الہی کا ظہور کیسے ہوتا ہے، یہ گویا امر الہی ہے جو کبھی لفظ اور کبھی نفس کی صورت اختیار کر لیتا ہے، یعنی اللہ تعالیٰ کے ہاں سے جو کلام صادر ہوتا ہے وہ اگر الفاظ کی صورت اختیار کرتا ہے تو اس میں بھی یہی چیز کار فرما ہوتی ہے، اور اگر وہ نفس کی صورت اختیار کرتا ہے تو اس میں بھی یہی، جبریل امین بھی اسی کا ظہور ہے، اسی وجہ سے ان کو روح القدس یا الروح کہا جاتا ہے، اس کی وجہ بھی یہی ہے، چنانچہ ان کو بھی اسی اعتبار سے روح القدس یا روح کہا جاتا ہے۔ نبی صلی اللہ علیہ وسلم کے بارے میں جب قرآن نے یہ کہا کہ آپ پر ہم نے ایک روح وحی کی ہے، جس طرح کہ سورہ شورا کی آیت 52 اور بعض دوسرے مقامات میں فرمایا ہے، تو منکرین نے اسے استہزاء کا موضوع بنا لیا۔ یعنی قرآن نے جب یہ کہا کہ ہم نے آپ پر ایک روح وحی کی ہے، تو انہوں نے اس کو مذاق کا موضوع بنا لیا کہ یہ روح کیا چیز ہے جو تم پر نازل کی جاتی ہے۔ قرآن نے یہ اسی سوال کا حوالہ دیا ہے، یہ سوال ہے، وہ تم سے روح کے متعلق پوچھتے ہیں جو تم پر وحی کی جاتی ہے، ان سے کہو قل الروح من امر ربی، یہ روح میرے پروردگار کا ایک حکم ہے۔ یعنی جس طرح سے مجھے یا آپ کو بلا تشبیہ بات سمجھانے کے لیے قرآن مجید نے بھی ظاہر ہے کہ یہ طریقے اسی لیے اختیار کیے ہیں کہ ہم انسانوں کی کمزوریاں ہم اپنے ماحول کی مثالوں ہی سے چیزیں سمجھ سکتے ہیں۔ جس طرح میں آپ کو کوئی بات کہنا چاہتا ہوں، یا باپ کوئی بات کہنا چاہتا ہے، یا کوئی معلم یا کوئی اور شخص، تو ایک چیز صادر ہوتی ہے، وہ ظاہر ہے کہ الفاظ ہوں گے جو کبھی اپنے اندر حکم لیے ہوتے ہیں، کبھی ترغیب لیے ہوتے ہیں، کبھی تلقین لیے ہوتے ہیں، لیکن ہوتے بہرحال الفاظ ہی ہیں۔ یعنی وہ جو مدعا ہے اندر، وہ الفاظ پر سوار ہو کے، الفاظ کو راکب بنا کے باہر آتا ہے۔ اللہ تعالیٰ جب کوئی امر صادر کرتے ہیں تو وہ کس طرح صادر ہوتا ہے، یہ سوال ہے۔ تو اللہ تعالیٰ کی طرف سے جو چیزیں صادر ہوتی ہیں وہ اسی طریقے سے، یعنی جس کو آپ امر کہتے ہیں، وہ اسی طریقے سے کبھی لفظ بن کر مخاطب تک پہنچتی ہیں، جیسے کہ قرآن ہم تک پہنچا ہے، اور کبھی پھونک بن کر نتیجہ پیدا کر دیتی ہیں، جیسے کہ نفخ روح میں بیان کیا گیا ہے۔ وہ تم سے روح کے متعلق پوچھتے ہیں جو تم پر وحی کی جاتی ہے، ان سے کہو یہ روح میرے پروردگار کا ایک حکم ہے، یعنی حکم کے صدور کا ایک طریقہ ہے، وہ ایسے صادر ہوتا ہے۔ اس کے بعد تنبیہ کی، وما اوتیتم من العلم الا قلیلا، اور اس طرح کے حقائق کا تم کو بہت تھوڑا علم دیا گیا ہے۔ یعنی اپنے حدود میں رہنا چاہیے، انسان کے علم کے حدود، یہ سب سے پہلا علم ہے جو انسان حاصل کرنا چاہیے۔ میرے یہ حقیقت ہے کہ اپنے حدود علم کو نہ پہچاننے میں انسان نے جو غلطیاں کھائی ہیں، جن وادیوں میں سرگرداں رہا ہے، جن بھول بھلیاں میں گیا ہے، جن الجھنوں میں اس نے اپنی زندگی بسر کی ہے، اس کی اب ہزاروں سال کی تاریخ ہمارے سامنے ہے، وہ حدود علم کو نہ پہچاننے کی تاریخ۔ وجود کی حقیقت کیا ہے؟ یعنی میں وجود کے مظاہر کو دیکھ سکتا ہوں، میرے سامنے وہ اسی طرح آتا ہے، چیزیں میرا مشاہدہ بنتی ہیں، مشاہدے سے میں چیزوں کا استخراج کرتا ہوں۔ یہ استنباط دو ہی صورتوں میں ہوتا ہے، یعنی ان کو انفر کرنے کا عمل، یا وہ وجوب کے انداز میں ہوگا کہ یہ تو لازمی نتیجہ ہے، جیسے میرے شعور کی ساخت یہ ہے کہ میں فعل کو دیکھوں گا تو لازماً فاعل کی طرف رجوع کروں گا، میں اثر کو دیکھوں گا تو لازماً مؤثر تلاش کروں گا، اور بہت سے معاملات میں یہ استنباط امکان کے حد تک ہوتا ہے، یوں بھی ہو سکتا ہے اور یوں بھی ہو سکتا ہے۔ ان چیزوں سے آگے انسان کے پاس کوئی جاننے کے ذریعے نہیں، اس کا سارا علم اصل میں ان چیزوں سے اٹھتا ہے جن کا وہ مشاہدہ کرتا ہے، ان سے اوپر اٹھ کر اس کے پاس عقلی استدلال کا ذریعہ وہی وجوب پیدا کرے گا یا امکان پیدا کرے گا، یہاں اس کے حدود علم ختم ہو جاتے ہیں، لیکن وہ اس پہ اکتفا نہیں کرتا۔ اس کی وجہ یہ ہے کہ اس کے اندر ایک قوت رکھی گئی ہے جو خیال آرائی کر سکتی ہے، یہ سارا فکشن اسی سے پیدا ہوتا ہے۔ انسان اپنے مستقبل کے بارے میں اندازے اسی سے لگاتا ہے، نئی نئی ایجادات کے منصوبے اسی سے بناتے ہیں، اپنے تخیل میں چیزوں کو ایک صورت دیتا اور اس سے نئی دنیائیں پیدا کر لیتا ہے، तो वो चाहता है कि उसके अंदर जो ये सलाहियत मौजूद है इसको काम में लेकर अपनी एक माँ बात तबीयात भी बना ले। चुनाचे उसने बनाने की कोशिश की है और सदियों तक कोशिश की है, उसमें सवाए खुसरान के कुछ हासिल नहीं हुआ, सवाए भूल भुलैया में उलझने के कोई चीज़ हासिल नहीं हुई। तो यहाँ इसलिए ये तंबीह की है कि इस तरह के हकायक का तुमको बहुत थोड़ा इल्म दिया गया है, अपने इस इल्म पर किनायत करो जो खुदा दे देता है, और उन चीज़ों में अपना इल्म बढ़ाओ और वहाँ दुआ भी करो कि रब्बे ज़िदनी इल्मा, जो तुम्हारे दायरा इल्म की चीज़ें हैं। और मैंने अर्ज़ किया कि दायरा इल्म की चीज़ें वो हैं जो या मेरे मुशाहदे में आती हैं, मेरा तजुर्बा बनती हैं, या मेरे अकली इस्तेमबात के लाजमी या इम्कानी नतीजे की सूरत इख्तियार कर लेती हैं, या मेरे अखलाकी वजूद के तकाजे पैदा करती हैं, या मेरे जमालियाती एहसास की तश्कील कर देती हैं। मेरा दायरा इल्म यही है, इससे आगे एक कदम भी रखा जाए तो फरोग तजल्ली बसोजत परम, फिर आप नहीं बढ़ सकते सवाए इसके कि अपने आप को खाइब व खासिर कर लें और कुछ हासिल नहीं होता। तो इन्होंने जब ये सवाल किया है कि ये तो बताइए कि ये कुरान मजीद के बारे में जब आप ये कहते हैं कि ये एक रूह की सूरत में, वही की सूरत में सादिर होता है, तो ये क्या चीज़ है? तो फरमाया कि नहीं, तुम्हारे मुशाहिदे की चीज़ कुरान है, इस पर तवज्जो करो, इसके लिए अपनी अक्ल इस्तेमाल करो, इसको मौजू बनाओ। ये तो मैं इस कायनात का परवरदिगार हूँ, मेरे अमर के सुदूर का तरीका है, इसको तुम अपनी गिरफ्त में नहीं ले सकते। इस तरह के हकायक का तुमको बहुत थोड़ा इल्म दिया गया है। तो अब ये फरमाया कि इसमें है पैगंबर, तुम्हारे किसी इरादा और इख्तियार को कोई दखल नहीं, यानी ये तो नहीं कि तुमने ये कुरान अपने ऊपर उतार लिया है, ये मेरा अमर था, मैंने फैसला किया, तुम्हारा इंतखाब किया और मैं तुम्हारी तरफ उतार रहा हूँ। उसके बाद मज़ीद तंबीह के लिए, ज़ाहिर है कि इसमें जो तंबीह का रुख है वो सवाल करने वालों की तरफ है, फरमाया वलाइन शे न लज़हबना बिल्लज़ी यूहैना इलैका थुम्मा ला तजिदु लका बिही अलैना वकीला। ये खोल दिया अब उसको कि रूह से मुराद वही है, अगर हम चाहें तो जो कुछ हमने ये तुम्हारी तरफ वही किया है वो छीन कर ले जाए। यानी ये कौन सी चीज़ है ऐसी, तुमसे आके पूछ रहे हैं, यसलूना कानिर रूह, सवाल तुमसे कर रहे हैं, तुमको इस्तेहज़ा का निशाना बना रहे हैं, जैसे ये सब तुमने कर डाला है। तुम्हारे इख्तियार में कोई चीज़ नहीं थी, हमने इंतखाब किया और हम ही ने ये सब किया है। जब हमने ये वही किया है तो देने का फ़ैसला भी हमारा है, और चाहें तो आज ये सिलसिला मुनक़ते कर दें। इल्ला रहमतम मिन रब्बिक इन्ना फ़ज़लहू काना अलैका कबीरा। तो फरमाया कि तुम लाज तजदु लका बिही अलैना वकीला, फिर इसके लिए तुम हमारे मुकाबले में अपना कोई मददगार ना पाओ, मगर ये सिर्फ़ तुम्हारे परवरदिगार की रहमत है कि तुम इससे सरफराज हुए हो, कि उसकी इनायत और करम है, तुम्हारा कोई इस्तेहकाक नहीं था और ना तुम्हारे किसी इरादे और इख्तियार को कोई दखल था। दूसरी जगह इसको एक दूसरे पहलू से वाज़े किया है और ये बताया है कि जब इरादा शामिल हो जाए, कि कोई आसमान की वही आए, कोई इल्हाम हो, कोई हकीकत खुले, कोई कशफ के लिए तवज्जो की जाए, तो फरमाया कि ठीक ये ख्वाहिश पैदा होने का मौका है, जिसके बाद हम शयातीन से कहते हैं जाओ इस शख्स के पास, अब ये शयातीन के हवाले कर दिया जाता है। तो उसमें हुजूर के बारे में ये फरमाया कि मा हुवा अलल गैब बेज़नीन, वो तो कभी इन चीज़ों का हरीज था ही नहीं कि शैतान उसके पास आ जाते। अल्लाह ताला ने ये नेमत दी, अल्लाह ही का करम हुआ और उसने ये रहमत फरमाई। इरशाद फरमाया कि इन्ना फजलहू काना कबीरा, हकीकत ये है कि उसका फजल तुम्हारे ऊपर बहुत बड़ा है, ये उसका करम और उसकी इनायत है, उसी का इंतखाब है। मैंने लिखा है इन आयतों में खिताब बज़ाहिर नबी सल्लल्लाहु अलैहि वसल्लम से है, लेकिन जो बात फरमाई है वो उन्हीं लोगों को सुनाना मकसूद है जिनका सवाल ऊपर नकल हुआ है। उनसे कहा गया है कि ये कलाम ना पैगंबर ने घड़ा है, ना इसके नज़ूल में उसकी किसी कोशिश को कोई दखल है, ये सरासर हमारा तसर्रुफ और हमारी इनायत है, और अगर हम इसको छीन लें तो पैगंबर की ताकत नहीं है कि वो इस तरह का कलाम तसनीफ करके पेश कर सके। तो आगे फिर ये बताया है कि तुम्हें इस कुरान पर कहाँ से गौर करना था, वहाँ से नहीं कि जहाँ से ये आ रहा है, वो कैसे आता है, फरिश्ता कौन है, लेख कैसे आता है, इससे कि जो कुछ आया है वो क्या है और क्या वो फिलवाके किसी आम इंसान का कॉल है या तुम्हारे परवरदिगार की नेमत तुम पर नाजिल हुई है, ये वहाँ से तुमको गौर करना था। तो वहाँ फिर वही बात बयान की गई है जो कुरान जगह जगह अपने बारे में कहता है, उसका मुताला हम अगली नशिस्त में करेंगे। अकूल व कौली हाज़ा वस्तग़फिरुल्लाह ली वलकुम वलिसाइर मुस्लिम।